आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो। नमस्कार, रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु विष्ट सल्यानी। आदिवासी जनजातिको संस्कृति, प्रकृति र मानव बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सचेतीकरणको यात्रा जारी छ। कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ। हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने, जलवायु कार्य, जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली, जीवन पद्धति, अधिकार र योगदानको पहिचान, सम्मान र संरक्षणका लागि वकालत गर्ने, जलवायु कार्य, जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने, आदिवासी सम्पदा, अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन्।
आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जङ्गल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
नेपाल आदिवासी जनजाति महासङ्घ
विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ, मनाङ, मुस्ताङ, कास्की र केही गाउँहरूमा लक्षित छ। संस्कृति, प्रकृति र मानव बीचको साइनो अठुट छ। यसलाई खलबल्याउन खोजियो भने अस्तित्व, महत्व र पहिचान सबै गुम्ने खतरा हुन्छ। मानिस प्रकृतिमा बस्छन्, त्यसको उपभोग गर्छन्, रमाउँछन् र त्यसैलाई जोगाउने हक पनि छ। तर बढ्दो मानव मैत्री नभएको विकास र विश्व औद्योगिकरणको कारण अप्ठ्यारो भइरहेको छ। विश्वमा बढ्दो औद्योगिक क्रान्तिले मानव जीवन सङ्कटमा पर्ने खतरा उत्तिकै छ। अर्कोतिर रीतिरिवाज, चालचलन, रहनसहन, खाद्य संस्कार, भाषा, संस्कृति हराउने त होइनन् भन्ने चिन्ता पनि छ। पुरानो खाइखेली आएको ठाउँमा सङ्कट उत्पन्न हुने त होइन, यस्ता प्रश्नहरू रहिरहेका छन्। हाम्रो कर्तव्य प्रकृति हरियाली जोगाउनु पर्ने, जैविक विविधताको ख्याल गर्नुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने मुख्य आवश्यकता हो। यसैको सचेतीकरणका लागि नेपाल आदिवासी जनजाति महासङ्घले जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम ल्याएको हो। यसमा आइसिआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्य रहेको छ। आजको कार्यक्रम हामीले 32 विश्व आदिवासी जनजाति दिवस अगस्ट 9 बारेमा तयार पारेका छौँ। विश्व आदिवासी जनजाति दिवस प्रत्येक वर्ष अगस्ट 9 दिन विश्वभर मनाइन्छ। यो दिवस सन् 1994 संयुक्त राष्ट्रसङ्घले आदिवासी जनजातिहरूको अधिकार, भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा सम्मान गर्ने उद्देश्यले घोषणा गरेको हो। यस दिवसले आदिवासी जनजातिले समाज, संस्कृति, वातावरण संरक्षण तथा दिगो विकासमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न सबैलाई सचेत गराउँछ। नेपालमा पनि विभिन्न कार्यक्रम, र्याली, सांस्कृतिक प्रस्तुति, अन्तर्क्रिया तथा जनचेतनामूलक गतिविधिहरू मार्फत यो दिवस मनाउने गरिन्छ। विश्व आदिवासी जनजाति दिवसले समानता, समावेशिता, सामाजिक न्याय र सांस्कृतिक विविधताको सम्मान गर्ने सन्देश दिन्छ। साथै आदिवासी जनजातिहरूको भाषा, संस्कार र परम्पराको संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्न प्रेरणा प्रदान गर्छ। यसै सन्दर्भमा कार्यक्रम साइनोको लागि आज हामीले नेपाल जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष निमालामा हेल्मज्यूसँग कुराकानी गरेका छौँ। कार्यक्रमलाई अगाडि बढाउँ आदिवासीसँग सम्बन्धित यो कर्णप्रिय गीतबाट।
जनजाति
अब कार्यक्रममा 32औं विश्व आदिवासी दिवसको सन्दर्भमा महासंघ केन्द्रीय अध्यक्ष निमालामा हेल्मज्यूसँग गरिएको कुराकानी सुनौ। हेल्मज्यू नमस्ते।
नमस्ते नमस्कार।
यहाँलाई कार्यक्रम साइनमा स्वागत छ।
धेरै धेरै धन्यवाद।
हरेक वर्ष हामीले विश्व आदिवासी जनजाति दिवस मनाउँदै आएका छौँ, योपालि 32औं संस्करणको यो दिवस पनि मनाउँदैछौँ। आदिवासी जनजाति आन्दोलनमा रहिरहँदाखेरि तपाईँले पनि धेरै लामो यात्रा गरेर आउनुभएको छ, यो यात्राबाट अलिकति सुरु गर्न मन लाग्यो, कसरी यात्रा सुरु भयो?
मेरो यात्रा खासमा भन्नुपर्दाखेरि मेरो आफ्नै समुदाय हेल्मु समुदायको भाषा संस्कृति भूमि र पहिचानको संरक्षण गर्ने अभियानबाट सुरु भएको हो। सामाजिक काम गर्दै जाँदाखेरि आदिवासी जनजातिका साझा मुद्दाहरू, पहिचान, प्रतिनिधित्व र आत्मनिर्णय, भाषा संस्कृति, प्राकृतिक स्रोतमा अधिकार देशव्यापी रहेछन् भन्ने कुराहरू महसुस भयो। त्यसपछि विभिन्न सामाजिक आन्दोलनहरू, नीति संवाद र संस्थागत नेतृत्वमा आज नेपाल आदिवासी जनजाति महासङ्घको अध्यक्षको रूपमा सामूहिक आवाज उठाउने जिम्मेवारीमा छु। तर यो आदिवासी जनजाति महासङ्घ मेरो यो अध्यक्षको रूपमा, नेतृत्वको रूपमा कार्य अहिले छ भने म योभन्दा अगाडिको 6औं अधिवेशनबाट पनि काम गर्ने अवसर पाएको थिएँ र त्यतिखेर पनि पहिलो संविधान सभाको कार्यवाहक अध्यक्षको भूमिका निभाउने जिम्मेवारी पनि पाएको थियो। त्यसरी नै मेरो समुदायबाट नै मेरो आफ्नो आदिवासी जनजाति आन्दोलनमा मेरो सुरु त्यसरी भयो।
अब हाम्रो आन्दोलन पुरा भएको छैन, यो यसका लागि त अब लडिरहनु पर्ने, भिडिरहनु पर्ने, आवाजहरू उठाइरहनु पर्ने नै भयो।
हजुर, त्यो निरन्तर जारी पनि हो। यो जबसम्म अब यो हाम्रो अधिकारहरू प्राप्त र प्राप्त भएको हाम्रो अधिकारहरूको इमान्दारीका साथ कार्यान्वयन नभएसम्म हाम्रो आन्दोलन जारी।
अगस्त 9 अर्थात् योपालि साउन 24 विश्व आदिवासी जनजाति दिवस मनाउँदैछौँ, यो आउँदैछ, यसको ऐतिहासिक पृष्ठभूमि के छ?
संयुक्त राष्ट्रसङ्घले 1994 देखि यो प्रत्येक वर्ष अगस्त 9 लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रूपमा मनाउने निर्णय गरेको हो। 1982 संयुक्त राष्ट्रसङ्घको यो एउटा WGIP भन्ने वर्किङ ग्रुप अन इन्डिजिनस पपुलेसनको यो पहिलो बैठक बसेको दिनको सम्झनामा तयार गरिएको हो र यसको उद्देश्य विश्वभरका आदिवासी जनजातिको अधिकार, अस्तित्व, संस्कृति, भाषा र योगदानलाई सम्मान गर्नु नै हो र यो अहिले विश्वको आदिवासीहरूले एकै दिन अगस्त 9 तपाईँको मनाउने परम्परा छ र त्यही अनुसार यसपालि 32औं आदिवासी दिवस मनाउन हामी गइरहेको छौँ।
अन्तर्राष्ट्रिय रूपमा यो दिवसले कस्तो खालको सन्देश बोकेको छ र नेपालमा यो दिवसको के छ महत्त्व?
अब यो खासमा हाम्रो नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा नै यो दिवसले तपाईँको हाम्रो यो डाइभर्सिटीको सम्मान गर्ने, आदिवासी जनजातिहरूको मानव अधिकार, त्यसै गरेर हाम्रो आत्मनिर्णय र यो दिगो विकास प्रभावकारी कार्यान्वयन र त्यस्तै गरेर आदिवासी जनजातिहरूको भूमिकालाई, यसलाई विश्व सामु चिनाउने एउटा प्लेटफर्म पनि हो। र अर्को कुरा नेपालको कुरामा अब जस्तै संविधान, त्यसै गरेर ILO कन्भेन्सन 169 र UNGRIPLE जुन अधिकारहरू सुनिश्चित गरेको छ ती अधिकारहरूको प्रभावकारी कार्यान्वयनको लागि राज्यलाई स्मरण गराउने एउटा महत्त्वपूर्ण अवसर पनि हो जुन नेपालमा पनि र अन्तर्राष्ट्रिय रूपमा। त्यसो भएको हुनाले यसलाई तपाईँको यो एउटा चाडपर्वको रूपमा मात्र होइन, हाम्रो अधिकारहरूलाई राज्यलाई स्मरण गराउने दिनको पनि रूपमा पनि हामीले मनाउँदै गइरहेको छ विश्व आदिवासीहरूले।
अघि आत्मनिर्णयको अधिकार जोड्नुभयो, आत्मनिर्णयको अधिकार प्राप्तिका लागि के सुनवाई भइरहेको छ अझै?
एकदम, यो आदिवासी जनजातिहरूले हिजो हामीले इन्जोय गरिरहेको हाम्रो अधिकारहरू र विभिन्न नाममा तपाईँको चाहे नेपालमा होस् चाहे विश्वभरि नै होस् त्यो अधिकारहरू कटौती गरेको कुराहरू छ र त्यो जुन आदिवासी जनजातिहरूलाई तपाईँको यो इन्टरनेसनल इन्स्ट्रुमेन्टहरूले नै तपाईँको युएन डेक्लरेसन अन द राइट्स अफ इन्डिजिनस पिपल, UNGRIPLE र ILO कन्भेन्सन 169 जुन हामीलाई आदिवासी जनजातिहरूलाई आत्मनिर्णयको अधिकार जुन हाम्रो प्रदान गरेको छ त्यसलाई कार्यान्वयन गर्नको लागि हाम्रो आन्दोलन त्यतातर्फ पनि हो। तर अब यो कार्यान्वयनमा राज्य पक्षबाट अलिकति त्यसमा जुन जुन हिसाबले काम गर्नुपर्ने हो, कामहरू अगाडि बढाउनु पर्ने हो, त्यो नभएको अवस्था पनि पर्ने हो, त्यसो भएको हुनाले त्यो कानुन बनाउनको लागि पनि हाम्रो अधिकारहरू स्थापना गर्नको लागि पनि त्यो दिवसहरूले राज्यलाई झकझकाउनको लागि र हाम्रो आदिवासी जनजातिभित्र पनि यसलाई अझ प्रस्फुटन गराउनको लागि सबैलाई इम्पावर गराउनको लागि पनि हाम्रो यो दिवसहरूले सहयोग पुऱ्याउँदछ।
अब विभिन्न रङहरूलाई एउटै थलमा जम्मा गरेर चाहे त्यो सङ्घमा होस्, प्रदेशमा होस् वा जिल्लाहरूमा होस्, यो दिवसको दिन भव्य कार्यक्रम हुने गर्छन्। यसपालि हामीले मुख्य नारा केही बनाएका छौँ
संयुक्त राष्ट्रसङ्घले, हामीले जहिले पनि यो ग्लोबल्ली नै एकै दिन मनाउने भएको हुनाले यसपालिको इन्टरनेसनल नारा चाहिँ अनरिङ इन्डिजिनस मिडवाइफ्स सेफ गार्डिङ लाइफ एन्ड वेलबिङ भन्ने रहेको छ। नेपालमा चाहिँ हामीले अहिले नेपालमा आदिवासी जनजातिहरूले प्राप्त अधिकारको रक्षा गरौँ, समावेशी र न्यायपूर्ण नेपाल निर्माण गरौँ भन्ने हाम्रो नारा हामीले हिजो तय गर्यौँ। किनभने त्यो हामीले तपाईँको हिजो 62-63 आन्दोलन, त्यसपछि गएर त्योभन्दा पछिको संविधान सभा पहिलो र दोस्रो र 72 सालमा संविधान सभा संविधान जारी गर्दै गर्दाखेरि हाम्रो आदिवासी जनजातिहरूको अधिकारहरू चाहे मौलिक हकमा होस् चाहे सबैमा हाम्रो अधिकारहरू समाविष्ट भएको अवस्था हो र त्यसै गरेर संविधानको धारा 56 को 5 भएको तपाईँको हाम्रो स्वायत्त क्षेत्र, स्वायत्त तपाईँको संरक्षित क्षेत्र, विशेष क्षेत्रको कुराहरूलाई त्यसलाई पनि कार्यान्वयन गर्नको लागि त्यो संविधानमै भएको चिजहरूको लागि कार्यान्वयन गराउनको लागि र समावेशिताको एकदमै इमान्दारीका साथ कार्यान्वयन गराउनको लागि पनि हो भएको हुनाले पनि हाम्रो अहिलेको जुन कहिले कहिले यो हाम्रो अधिकारहरूमाथि अलिकति जुन हिसाबले राज्यले त्यसलाई ग्रहण गर्नुपर्ने हो, त्यसलाई कार्यान्वयन गर्नुपर्ने हो, त्यो नगरेको अवस्थाहरू हामीले देखेको हुनाले यसपालि हामीले प्राप्त गरेको एचिभमेन्टहरू हाम्रो अधिकारहरू जुन छ त्यसलाई संरक्षण गर्नको लागि हाम्रो यसपालिको मेन फोकस हुने भएको हुनाले पनि हामीले प्राप्त अधिकारको रक्षा गरौँ, समावेशी र न्यायपूर्ण नेपाल निर्माण गरौँ भन्ने हाम्रो यसपालिको नारासहित हामीले यो आदिवासी दिवस मनाउन गइरहेको छ। र यो भन्दै गर्दाखेरि हामीले अघि पनि मैले भने यो जोडे संवैधानिक कानुनी र अन्तर्राष्ट्रिय अधिकारहरूको संरक्षण जस्तै आईएलओ कन्भेन्सन 169 र युएनपीहरूको जुन नेपाल सरकार पक्ष राष्ट्र हो त्यसलाई पनि तपाईँको सबैमा एउटा न्यायपूर्ण र समावेशी नेपाल निर्माण गर्नको लागि भनेर हामीले तीन नारा क्रिएट गरेर यसपालिको विश्व आदिवासी दिवस मनाउँदैछ।
अब यो अधिकार न्याय नियमसङ्गत हुनै पर्यो, अझ प्राकृतिक न्यायसँग हुनै पर्यो, त्यसमा पनि जल जमिन जङ्गल आफ्नो संस्कार संस्कृति यो सबैसँग जोडिएको छ नि त फेरि मूलभूत रूपमा।
हो सबैलाई सबमिटेड गरेर नै तपाईँको हिजो प्राप्त गरेको अधिकारलाई संरक्षण गर्ने गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय दुइटै त्यसो भएको हुनाले अघि तपाईँले भन्नुभएको छ आईएलओ 169 जसले तपाईँको आदिवासी जनजातिहरूको अपराधिकार र भएको हुनाले पनि ती चिजहरूलाई पनि तपाईँको कतिपय कुराहरू अन्तर्राष्ट्रिय कानुनहरू नेपाल पक्ष राष्ट्र हुँदै गर्दा पनि त्यसलाई तपाईँको स्थानीयकरण नगरेको अवस्थाहरू पनि भएको हुनाले त्यसलाई डोमेस्टिकेसन गर्नको लागि पनि हाम्रो यसपालिको विश्व आदिवासी दवासले त्यतातर्फ पनि दबाब दिने हाम्रो
भनेपछि दिवसले आदिवासी जनजातिका मुद्दाहरूलाई उजागर गर्छ वा कसरी उजागर गर्छ?
हाम्रो अधिकारहरूको यो अभियान पनि भएको हुनाले यसलाई यसले हाम्रो भूमिमाथिको अधिकार, भाषा, संस्कृति, शिक्षा, स्वास्थ्य, जलवायु, अहिले जुन अहिलेको विश्वभरिमै तपाईँको जलवायु परिवर्तनको कारणले गर्दाखेरि आदिवासी जनजातिहरूलाई पनि त्यसले ठुलो असर गर्ने भएको हुनाले जलवायु न्याय, महिला, युवा र त्यसै गरेर प्राकृतिक स्रोत र यो हामीले प्रयोग गर्दै आएको हाम्रो जुन फ्री प्रायर इन्फर्म कन्सेन्ट र त्यसै गरेर तपाईँको रिप्रेजेन्टेसनको कुराहरू र अघि तपाईँले भन्नुभएको जस्तै आत्मनिर्णयको अधिकार जस्ता मुद्दाहरूलाई हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याउने काम पनि यसले गर्छ। त्यो भएको हुनाले यो एउटा उत्सव मात्र होइन, हाम्रो आदिवासीहरूको तपाईँको आन्दोलनहरूमा तपाईँको एकदमै डाइभर्सिटी देखाउने खालको सांस्कृतिक ढाकीदेखि लिएर नाचगानदेखि लिएर त्यो पनि हुन्छ, तर यो त्यो त्यति मात्रलाई सीमित राख्दैन हामी। त्यो अर्को हामीले हाम्रो एउटा अधिकारको पनि अभियान भएको हुनाले यसलाई हामी सँगसँगै लाने गरेर यसपालिको कार्यक्रम पनि तय भएको छ।
भनेपछि महासङ्घले केन्द्रदेखि प्रदेश र स्थानीय तहमा पनि कार्यक्रम आयोजना गरिरहेको छ।
केन्द्रमा महासङ्घको नेतृत्वमा महासङ्घको अध्यक्षको संयोजकत्वमा मूल आयोजक समिति छ, त्यसमा हाम्रो तपाईँको सचिवालयदेखि लिएर हाम्रो महासङ्घसँग आबद्ध सबै जातीय संस्थाको संघीय परिषद सदस्यहरू जसमा जातीय संस्थाको अध्यक्ष र एकजना महिला सहित संघीय परिषद सदस्य गरेर तपाईँको सदस्यहरू सबै हाम्रो मूल आयोजक समितिमा हुन्छ, त्यस्तै गरेर हाम्रो सम्बन्धन सदस्यहरू तपाईँको 7 कि 10 वटा सम्बन्धन सदस्यहरू, महिला महासङ्घ, विद्यार्थी महासङ्घ, युवा महासङ्घ, त्यसै गरेर आदिवासी पत्रकार महासङ्घ, आदिवासी अपाङ्ग महासङ्घ गरेर यो सबै आदिवासी चलचित्र महासङ्घ, आदिवासी तपाईँको पर्यटन महासङ्घ, आदिवासी सबै यो फेडरेसनहरूको पनि तपाईँको त्यहाँ प्रतिनिधि रहने गर्दा हाम्रो मूल आयोजक समिति, यसमा हामीले यसपालि 151 जनाको मूल आयोजक समिति बनाएको छ। त्यसले तपाईँको केन्द्रलाई अघि हामीले तयार गरेको नाराहरूलाई राज्यलाई झकझकाउने खालको हाम्रो एउटा मूल आयोजक समिति छ भएर यहाँ केन्द्रमा यसपालि पहिलोपटक सन् 2008 हामीले दशरथ के हाम्रो रङ्गशालामा हामीले यो विश्व आदिवासी दिवस मनाएको थियो भने त्योभन्दा पछि हामीले भुटवलमा भव्य रूपमा हाम्रो आदिवासी दिवस मनाएको थियौँ। त्यसको पछिल्लो दिनहरूमा हामी प्रज्ञा भवन यो त तपाईँको भित्र मात्रै हुने, यसपालि फेरि हामी पहिलो पटक फेरि हामीले काठमाडौँको खुल्ला मञ्चमा हामीले मूल आयोजक समितिले विश्व आदिवासी दिवस हामीले त्यहाँ गर्ने कार्यक्रम रहेको छ। र त्यति मात्र नभइकन अब जिल्ला जिल्लामा प्रदेश हाम्रो 7 वटै प्रदेशमा हाम्रो संरचना भएको र जिल्लाहरूमा पनि हाम्रो संरचना भएको, त्यस्तै गरेर पालिका हुँदै स्थानीय वडासम्म पनि हाम्रो संरचनाहरू भएको हुनाले उहाँहरूले पनि आफ्नो ठाउँमा तपाईँको आदिवासी जनजातिहरूको तपाईँको संस्कृति भाषा संरक्षणदेखि लिएर यी सबै कुराहरूमा ध्यान पुऱ्याएर उहाँहरूले कार्यक्रमहरू गर्ने कार्यक्रमहरू पनि छ। त्यति मात्र होइन, हाम्रो प्रवासमा रहेको आदिवासी जनजातिहरूले पनि त्यही अगस्त 9 दिन भव्य रूपमा आदिवासी जनजातिहरूको हाम्रो आफ्नो वेशभूषा, खानपिन, यो भाषा संरक्षण सबैको लागि हाम्रो अधिकारकोलाई तपाईँको कार्यान्वयन गर्ने कुराहरूमा तपाईँको अन्तर्राष्ट्रिय रूपमा पनि हाम्रो प्रवासमा रहेको आदिवासी जनजातिहरूले पनि यही दिन विश्व आदिवासी दिवस मनाइरहेको हुनाले हामीले तपाईँको तिनटै तह वडासम्म त्यसै गरेर प्रवासमा पनि हाम्रो यो भएको हुनाले पनि हामीले भन्ने गरेको तपाईँको नेपालको तपाईँको झन्डै 35%भन्दा माथि जनसङ्ख्या रहेको आदिवासी जनजातिहरूले देश विदेशमा सबै ठाउँमा एकैचोटि यो दिवसलाई मनाउने भएको हुनाले पनि यसको आफ्नै विशेषता हुन्छ। त्यसरी नै हामीले मनाउन गइरहेको
अब जनजातिले आफ्नो अधिकारका लागि कस्ता खालका प्रमुख चुनौतीहरू भोगिरहेका देख्नुहुन्छ?
हाम्रो मुख्य चुनौतीहरूमा चाहिँ अब हामीले आदिवासी जनजातिहरूले तपाईँको भोगिरहेको संविधान र कानुनको पूर्ण कार्यान्वयन नहुनु, संविधानमा हुँदाहुँदै पनि तपाईँको लिपिबद्ध भएको अधिकारहरूलाई पनि पूर्ण कार्यान्वयन गर्न नहुनु, त्यो एउटा हाम्रो चुनौती छ भने, त्यसै गरेर भूमि र हाम्रो तपाईँको प्राकृतिक स्रोतमा हाम्रो अधिकारहरू कानुनहरूले बोल्दा बोल्दै पनि त्यसलाई कार्यान्वयनमा चलु हुनु, त्यसै गरेर निर्णय प्रक्रियामा हाम्रो न्यून सहभागिता कहाँबाट पनि प्रष्ट हुन्छ भने तपाईँको अहिलेको नयाँ पार्लियामेन्टमा हाम्रो तपाईँको प्रतिशत पहिलाभन्दा घट्नु, त्यो हाम्रो चुनौती, मातृभाषा शिक्षाको निमित्त कार्यान्वयनमा एकदम लिमिटेसन हुनु, सांस्कृतिक संरक्षणहरूको हाम्रो यो चुनौतीहरू, विकासको नाममा हाम्रो आदिवासी जनजातिहरूको थथलोलाई विस्थापन, हाम्रो एसपीको पालना इमान्दारीका साथ पालना नहुनु हाम्रो चुनौतीहरू अहिले यो रहेको छ। र संविधान संशोधनको नाममा अहिले जुन बहसपत्रहरू अगाडि बढिरहेको छ त्यसमा हाम्रो तपाईँको सहभागिताहरूलाई न्यून गर्नु, यो कुराहरू हाम्रो चुनौतीको रूपमा रहेको।
प्रदेशका कुराहरूमा पनि संशय भइरहेका छन्, संविधान संशोधनको लागि बहस पत्र तयार भइरहेको यो सन्दर्भमा कसरी अगाडि बढ्नुपर्छ र फेरि हाम्रो मुख्य अधिकारहरू के हुन्छन्?
अब यसमा हाम्रो अहिलेसम्मको प्राप्त अधिकारहरूले भन्नु पर्दाखेरि चाहिँ हाम्रो पहिचान मेन हाम्रो रिकग्निसन हो, जसलाई नेपाल सरकारले धेरै वर्ष अगाडि नै तपाईँको एउटा सूचीकरण गरेको अवस्था छ र नयाँ सूचीकरण थप गर्ने कुराहरू पनि आइरहेकोहरू पनि छ। त्यो सूचीकरण एउटा अधिकार हो भने अब हाम्रो हिजो हामीले प्राप्त गरेको अधिकारहरूमध्ये सांस्कृतिक वा परम्पराको संरक्षण पनि हामीले तपाईँको त्यसलाई पनि हामीले एउटा हाम्रो एचिभमेन्टहरूको अधिकारको रूपमा लिन्छौँ। र त्यसै गरेर विकासको नाममा जुन धेरै प्रोजेक्टहरू चाहे राज्यको तर्फबाट होस् चाहे त्यो निजी क्षेत्रबाट होस् यसमा तपाईँको अहिले हामीले एउटा मेकानिजम तयार पारेको छ, जुनसुकै राज्य पक्षबाट होस् चाहे तपाईँको निजी क्षेत्रबाट होस् जुनसुकै परियोजनाहरू विकासको नाममा हुने उसमा तपाईँको हामीले एक्टिभ गराउनु पर्ने एउटा प्रावधान राखेको छ। स्वतन्त्र पूर्व सूचित मन्जुरी त्यो एउटा अधिकारको कुराहरू छ भने त्यसै गरेर हाम्रो फेरि अल्टिमेटली हाम्रो एकदम समानता विभेद रहित व्यवहारको अधिकार पनि हाम्रो अधिकारको भित्र पर्दछ। त्यसै गरेर हाम्रो अर्को कुरा आदिवासी जनजातिहरूले खोजेको रिकग्निसन पनि हो, रिकग्निसन सँगसँगै रेस्पेक्ट पनि हो। त्यसो भएको हुनाले यी सबै कामहरू गर्दाखेरि आदिवासी जनजातिहरूसँग सहकार्य समन्वय गरेर जाँदाखेरि यो हाम्रो नेपालको विविधता जुन डाइभर्सिटी हामीले भनिरहेको छौँ त्यो विविधताको पनि सम्मान हामीले खोजेको हो। त्यसो भए यी कुराहरू हाम्रो अधिकार हुन् भन्ने म यहाँ राख्न चाहन्छु।
अब सम्मान र पहिचानको खोजी गरिरहँदाखेरि पछिल्लो समय जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, आदिवासी जनजाति आयोग जस्ता संस्था खारेजी र पुनर्संरचनाका कुराहरू आइरहेका छन्। महासङ्घले के गरिरहेको छ?
यो अहिलेको नयाँ सरकारले आफ्नो सुशासनको सही बुझे अनि त्यसपछि गएर प्रतिबद्धता कार्यहरू ल्याउँदै गर्दाखेरि चाहिँ तपाईँको नेपालमा भएको धेरै प्रतिष्ठान कोष त्यस्तै गरेर संस्थाहरूलाई तपाईँको खर्च कटौतीको नाममा धेरैवटा कुराहरूलाई तपाईँको पुनर्संरचना मर्जरदेखि ल्याएर खारेज गर्ने भन्ने कुराहरू आइसकेपछि त्यसमा हाम्रो आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई पनि सुरुको दिनमा अलिकति त्यसलाई खारेज गर्ने भन्ने खालको कुराहरू के रिपोर्टमा त्यसै गरेर पछिल्लो दिनमा गएर त्यसलाई मर्जर क्रिएट गर्ने त्यस्तो एउटा प्रत्यक्षपछि गएर त्यसलाई पुनर्संरचना रिस्ट्रक्चरिङको कुराहरू पनि आएको र कस्तो हो भने हामीले चाहिँ यो आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान आदिवासी जनजाति महासङ्घ अहिले हामी 35 वर्षमा रनिङ गर्दैछौँ स्थापना भएको त्यसको 10 वर्षपछि अहिले आदिवासी उत्थान राष्ट्रिय प्रतिष्ठानको जन्म भएको किनभने त्यतिखेर आदिवासी जनजाति आन्दोलनमा लागेको त्यतिखेर अग्रजहरूले महासङ्घले के एउटा आवश्यकता ठान्यो भने आदिवासी जनजातिहरूलाई तपाईँको एउटा राज्यसँग जोड्ने सरकारसँग तपाईँको त्यसलाई ब्रिजको काम गर्ने र तपाईँको सरकारी रिकग्निसनको लागि पनि तपाईँको एउटा श्रम संरचना चाहिन्छ भन्ने हिसाबले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन 2058 जारी गरेर तपाईँको आदिवासी जनजातिहरूको हक अधिकारको त्यस्तै गरेर तपाईँको भाषा संरक्षण संस्कृतिदेखि लिएर यो सबैको संरक्षणको लागि एउटा पावरफुल जस्तै त्यसमा त्यसको अध्यक्ष नै तपाईँको सम्माननीय प्रधानमन्त्री हुने त्यसपछि सहअध्यक्ष तपाईँको त्यसको विभागीय मन्त्री हुने सबै आदिवासी जनजातिहरू सूचीकृत आदिवासी जनजातिहरूको बाट एक एकजना प्रतिनिधि त्यहाँ एउटा काउन्सिल मेम्बर हुने सञ्चालक परिषदको सदस्य हुने र त्यसपछि गएर त्यो काउन्सिल मेम्बरबाट एकजना र मन्त्रीको सहयोगको क्रममा आदिवासी जनजाति महासङ्घको प्रतिनिधि र तिनजनाले फेरि त्यसको कार्यकारी भूमिकामा रहेको उपाध्यक्ष र सदस्य सचिव र त्यसको सञ्चालक परिषदको सदस्यहरू नियुक्ति गर्ने जुन किसिमको संरचना बनाएको थियो र आदिवासी जनजातिहरूको एउटा राम्रो प्लेटफर्म र त्यसलाई चाहिँ तपाईँको अहिले के भन्छ अध्यादेशबाट त्यो पदाधिकारीहरू त्यहाँबाट हटाइएको अवस्था हो भने हामीले के भन्यो भने अब यो आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान भनेको यो खर्च कटौतीको नाममा तपाईँको हाम्रो त्यो के अरे अरू अरू संस्था जस्तो होइन यो तपाईँको आदिवासी जनजातिहरूको सूचीकरण आदिवासी जनजातिहरूको पहिचान आदिवासी जनजातिहरूको मानवाधिकारसँग जोडिएको यो तपाईँको संस्था भएको हुनाले कमजोरी बनाउने होइन कि यसलाई अझ आदिवासी जनजातिहरूसँग हाम्रोसँग तपाईँको सरकारवालाहरूसँग सल्लाह गरेर अझ यसलाई स्ट्रेङथन गर्ने यसलाई अझ बलियो बनाउने यसलाई पर्याप्त बजेट दिएर यसलाई स्ट्रेङथन गर्ने भन्ने कुराको कुराहरू हो हाम्रो धारणा त्यो हो र फेरि अर्को कुरा तपाईँको आदिवासी जनजाति आयोग पनि हाम्रै माग अनुसार तपाईँको हामीले हिजोको सरकारसँग गरेको 20 मुद्दे सम्झौताभित्र नम्बर 5 बुँदामा रहेको आदिवासी जनजातिहरूको आफ्नो आयोग संवैधानिक आयोग जसले तपाईँको आदिवासी जनजातिहरूको अधिकारमाथि कहीँ हनन गर्छ कि अधिकारको यसमा कहीँ राज्य पक्षबाट र अरू अन्य निकायबाट तपाईँको त्यसमा आदिवासी जनजातिहरूको मानव अधिकार हनन गर्छ कि भन्ने कुराहरूको तपाईँको अध्ययन अनुसन्धान गरेर सरकारहरूले तिनै तहको सरकारलाई सिफारिस गर्ने तपाईँको त्यसमा सुधार दिने खालको एउटा संवैधानिक आयोगको पनि हाम्रो माग चाहिँ त्यही बमोजिम अहिले आदिवासी जनजाति आयोग छ। त्यसो भएको यो दुइटै चिजहरू चाहिँ तपाईँको हाम्रो छुट्टो छुट्टो इन्टिटी हो, एउटा सिफारिस गर्ने संस्था संवैधानिक निकाय हो भने अर्को तपाईँको कार्यान्वयन गर्ने त्यसमा लाग्ने भएको हुनाले पनि यो दुइटाको आफ्नै विशेषता भएको हुनाले त्यही अनुसार अगाडि बढाउनु पर्छ र अहिलेको महासङ्घको तपाईँको यो धारणा भन्नुहुन्छ भने यसलाई यसलाई कमजोरी बनाउने होइन अझ बलियो बनाउनु पर्छ भन्ने कुरा नै हामीले अहिलेको सरकार समक्ष हामीले आफ्नो सुझावहरू पेश गरेको छ।
महासङ्घमा महिला महासङ्घ, युवा महासङ्घ विभिन्न तह तबका छन्। महिला युवाको यो नेतृत्व विकास सशक्तिकरण निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न महासङ्घले के पहल गरिरहेको छ?
आदिवासी जनजाति महासङ्घ भन्ने बित्तिकै तपाईँको यो हाम्रो अहिले जातीय संस्थाहरू महासङ्घसँग प्रतिष्ठानको ऐन अनुसार सूचीकृत आदिवासी जनजातिहरू यसको सदस्य संस्थाहरू हुन्। महिला भन्ने बित्तिकै त्यो जातीय संस्थाभित्र पनि आफ्नो महिलाहरू हुन्छन्, युवाहरू हुन्छन्, जातिको संरचनाहरू त्यहीभित्र आफ्नो आफ्नो जातीय संस्थाभित्र पनि छ र आदिवासी जनजाति महासङ्घ जस्तै अहिले तपाईँको हाम्रै सम्बन्धन सदस्य आदिवासी जनजाति महिलामा राष्ट्रिय महिला महासङ्घ त्यसै गरेर युवाहरूलाई प्रतिनिधि युवा महासङ्घ र विद्यार्थी आदिवासी जनजाति विद्यार्थी महासङ्घ अपाङ्ग महासङ्घ यी सबै कुराहरू यी सबै धेरैवटा अहिले तपाईँको 10 हाम्रो सम्बन्धन सदस्य प्राप्त महासङ्घहरू हामीसँग र उहाँहरूले तपाईँको ती संरचनाहरू महासङ्घ तपाईँको एउटा नेतृत्व विकास गर्ने त्यसै गरेर राजनीतिक सहभागिताको लागि लबी गर्ने त्यसले गर्दा त्यति मात्र होइन, युवाहरू विद्यार्थी भइसकेपछि अहिलेको जमानामा अलिकति उद्यमशीलतातर्फ पनि त्यसलाई आकर्षित गराउने र अहिलेको जमाना फेरि डिजिटलको युग पनि छ, त्यसो भएको त्यसलाई डिजिटलाइजेसन कसरी गर्ने र त्यति मात्र नभएकोमा अहिलेको समस्यासँग जुझ्ने भनेको त भोलिको असर पर्ने समुदाय भनेको त त्यही युवा विद्यार्थीहरू हुन् तपाईँको, जस्तै जलवायु क्लाइमेट चेन्जको कारणले गर्दाखेरि असर पर्ने त ती युवाहरू हुन् भोलिको दिनमा, त्यसो भएको त्यसलाई पनि कसरी मिनिमाइज गर्ने, त्यससँग अहिलेको जल्दो बल्दो तपाईँको क्लाइमेट चेन्ज छ कसरी एडाप्ट गर्ने, त्यसलाई कसरी तपाईँको न्यूनीकरण गर्ने भन्ने कुराहरूमा पनि महिला महासङ्घ, युवा महासङ्घ, विद्यार्थी महासङ्घहरूले ती चिजहरूमा तपाईँको एउटा उहाँहरूको सबै कुराहरूमा एउटा अर्थपूर्ण सहभागिता बढाउने कार्यक्रमहरू सबै छात्र सङ्गठनहरूले गरिरहेको काम हो र त्यसमा महासङ्घ, आदिवासी जनजाति विद्यार्थी महासङ्घ, युवा महासङ्घ, महिला महासङ्घ, यी सबै हामी अपाङ्ग महासङ्घ सबै हामी तपाईँको हाम्रो आन्दोलन र हाम्रो मुद्दामा एकबद्ध भएर हामीले ती चिजहरूसँग जुत्ताको लागि सबैले
अध्यक्षज्यू, आदिवासी जनजातिको प्रकृति र संस्कृति बीचको अन्तर सम्बन्ध छ, यसलाई संरक्षण र प्रवर्धन गर्न कस्ता पहल अझै आवश्यक छ?
आदिवासी जनजातिहरू भनेकै तपाईँको हामी जल जमिन र जङ्गलसँग एकदमै नजिकबाट यो सम्बन्ध राख्ने, यसलाई अन्युनैचित सम्बन्ध जुन आदिवासी जनजातिहरूको जल जमिन र जङ्गलसँग हुन्छ त्यसलाई परम्परागत ज्ञान, त्यसै गरेर हाम्रो पवित्र स्थल, हाम्रै तपाईँको बायोडाइभर्सिटी र हाम्रो तपाईँको यो कल्चरल हेरिटेजहरू संरक्षणलाई एउटै हामीले अगाडि बढाउने दृष्टिकोण बनाउने हाम्रो अभियान छ। महासङ्घले एकदमै एउटा यसलाई एकीकृत दृष्टिकोणले नीति तथा व्यवहारमा स्थापित गर्ने कामहरू पनि हामीले गरिरहेको छ। अहिलेको आदिवासी जनजातिहरू, अघि मैले भने अब नेचर र कल्चरसँगको रिलेसनको कुरा पनि गरेँ र हामी नेपाल देशमै तपाईँको एउटा डाइभर्सिटी एकदमै विविधता भएको देश पनि भएको हुनाले हामीले तपाईँको हाम्रो कल्चरहरू, हाम्रो खानपिनहरूलाई त्यसलाई संरक्षण गर्नु पनि जरुरत छ भने त्यसलाई प्रमोट गर्नु पनि जरुरी भएको छ। त्यसो भएको हुनाले यो जुन लिङ्केज छ यसलाई हामीले एकदमै यसलाई अझ गाह्रो बनाउने र त्यति मात्र नभएकन हाम्रो आदिवासी जनजातिहरूको कल्चरहरूलाई, संस्कृतिहरूलाई तपाईँको हामीसँग तपाईँको सांस्कृतिक सम्पदाहरू छन् अहिले युनेस्कोसँग लिस्टिङ भएको, तर अहिले हामीले के गर्दैछ भने हाम्रो आदिवासी जनजातिहरूको इन्टेन्जिबल कल्चरल हेरिटेज भन्छ यसलाई अभौतिक अमूर्त सांस्कृतिक सम्पदाको रूपमा पनि लिस्टिङ गर्नेतर्फ हामीले लागि परेको छ। खानपिनलाई पनि त्यसरी गर्ने अगाडि बढिरहेको छ र त्यसलाई हामीले अहिले पर्यटन मन्त्रालय, तपाईँको युनेस्को लगायत हाम्रो आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान महासङ्घ सबै मिलेर अहिले धेरैवटा आदिवासी जनजातिहरूको संस्कृति र तपाईँको खानपिनहरूलाई पनि, तपाईँको हाम्रो गीतहरूलाई पनि, हाम्रो यो अमूर्त सांस्कृतिक सम्पदामा लिस्टिङ गर्ने कामहरू पनि हामीले गरिरहेको छ र यो फेरि पनि यो नेचर र कल्चरसँग आदिवासी जनजाति एकदमै नजिकको रिलेसन भएको हुनाले यसलाई अझ गाह्रो बनाउने काम, यसको साइनो, यो साइनोलाई अझ गाह्रो साइनो बनाउने काम पनि हामीले गरिरहेको।
भनेपछि विकास र संरक्षणका कार्यक्रमहरूमा आदिवासी जनजातिको अधिकार, स्वतन्त्र पूर्व सूचित मन्जुरी अर्थात् एपिक र परम्परागत ज्ञानलाई सम्मान गर्नु निकै आवश्यक छ।
एकदमै यो त यो दुईटालाई हामीले सँगसँगै लानुपर्ने हुन्छ। यो हाम्रो तपाईँको के पनि छ भने आदिवासी जनजातिहरूकै छलोमा हाइड्रो स्थापना गर्नुपर्ने, आदिवासी जनजातिहरूकै तपाईँको हाम्रो तपाईँको सांस्कृतिक धरोहरहरू भएको ठाउँमा तपाईँको ठुल्ठुलो केबल कारहरू निर्माण गर्नुपर्ने होइन, तर त्यहाँको आदिवासी जनजातिहरू जस्तै हामी हिमालको कुरा गर्छौँ, माउन्टेनको कुरा गर्छौँ, तर त्यहाँको माउन्टेन पिपलको बारेमा हामी त्यति कुरा गर्दैनौँ। त्यहाँको तपाईँ काँडा काँडा ओहो कस्तो राम्रो ब्युटिफुल भन्छ, तर त्यहाँको त्यहाँको बस्ने आदिवासी जनजातिहरूको बारेमा हामी त्यति धेरै कुरा गर्छौँ। त्यसो भएको हुनाले यसमा तपाईँको एपिक त्यहाँ जाँदै गर्दाखेरि त्यहाँ तपाईँको परियोजनाहरू, विकास निर्माण कामहरू कसैलाई गर्नु जाँदै गर्दाखेरि कमसे कम त्यहाँको आदिवासी जनजातिहरूसँग सहमति लिनु भन्ने त हो हामीले, तर एपिक कुनै एउटा अवरोध होइन। हामी आदिवासी जनजातिहरू कहिले पनि यो देशको लागि हामी प्रब्लम होइन, हामी सोल्युसन हो भनेर हामी भनिरहेको छ। त्यसो भएको हुनाले एपिक कुनै अवरोध होइन, यो एउटा राम्रो एउटा शासनको आधार पनि हो। त्यसो भएको हुनाले आदिवासी समुदायको यो भूमिको स्रोतमा असर पर्ने कुनै पनि योजनाहरू गर्दै गर्दाखेरि उहाँहरूसँग एपिक गर्नु भनेर हामीले भनेकौँ, तर यसले के पनि राम्रो गर्छ भने जुनसुकै परियोजनाहरू त्यहाँबाट एपिक गरेर गएको परियोजनाहरू स्मुथली रनिङ भइरहेको छ, जसले त्यसलाई एभोइड गर्नुहुन्छ त्यहाँ समस्या खराब भएको छ। त्यसो भएको यसले चाहिँ एपिकले समस्या होइन, द्वन्द्व घटाउँदछ भन्ने हाम्रो बुझाइ हो, र यसले तपाईँको दिगोपनालाई पनि बढाउँछ र यसलाई विकास डेभलपमेन्टलाई एउटा जस्टिफिकेसन पनि जस्टिफाईको रूपमा पनि गर्छ जस्तो मलाई लाग्छ।
भनेपछि संस्कृति प्रकृति बीच र आदिवासी बीचको यो मानवको साइनोलाई चाहिँ जोगाइरहनु पर्छ, यसको लागि दुई मतै छैन, अब कुनै खालको सम्झौता गर्न सकिँदैन।
मैले भन्ने गरेको छु हिजो त्यहाँको आदिवासी जनजातिहरू जुन जुन ठाउँमा उहाँहरू आफ्नो एन्सेस्टर ल्यान्डमा बसिरहनु भएको छ। यी ठाउँहरू हिजो बोर्डरको छेउमा विकासकोले भरिपूर्ण भएको एकदमै तपाईँको सजिलो एक्सेस भएको भनेर त्यहाँ बस्नुभएको होइन होइन। तर कस्तो छ भने त्यहाँ आफ्नो थपथलो आफ्नो पुर्खाको थपथलो भनेर जस्तो ठाउँको भिड पखेर ऊ भए पनि हिजो आदिवासी जनजातिहरू त्यहाँ बसेको अवस्था हो। तर अहिले आएर तपाईँ फेरि विकासको नाममा अनि त्यसपछि गएर अनेक बहानामा तपाईँको त्यहाँको आदिवासी जनजातिहरू हिजो हामी त्यो ठाउँमा एकदमै राम्रो ऊ रहेछ भनेर फेसिलिटी रहेछ भनेर बस्नु भएको होइन, हाम्रो आफ्नो थपथलो हो। त्यसो भएको हुनाले हामी विस्थापित हुने त कुरै छैन, आदिवासी जनजातिहरूलाई पनि सांस्कृतिक पहिचानहरूलाई पनि सम्मान गरौँ भनेको हामी। त्यसो भएको हुनाले ती चिजहरूलाई त्यहाँको संस्कृतिहरू धरोहरहरू र भोलि तपाईँको केही व्यक्तिगत विस्थापनको कुराहरू ल्याएर उहाँहरू मुभ होला रे, तर त्यहाँको हाम्रो डेम्बाहरू त्यहाँको हाम्रो तीर्थस्थलहरूलाई हामीले सँगसँगै त लान सक्दैन, उहाँहरूलाई त हामीले तपाईँको विस्थापित गर्न सकेनन्। त्यसो भएको हुनाले यो चिजलाई त्यसलाई रेस्पेक्ट गर्नको लागि हामी महासङ्घको तर्फबाट सबैलाई अनुरोध गर्दछौँ। तर फेरि पनि हामी आदिवासी जनजाति भनेको समाधान हो, समस्या होइन भन्ने कुरा चाहिँ बुझ्नको लागि म सबै निकायलाई अनुरोध गर्न चाहन्छु।
विश्व आदिवासी जनजाति दिवसको अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी युवा पुस्तालाई यो नीति निर्माण तहलाई तपाईँको सन्देश के छ?
अब यसपालिको आदिवासी दिवस विश्व आदिवासी दिवसले हामीले अलिकति पृथक ढङ्गले मनाउन गइरहेको छु, हाम्रो संस्कृति हाम्रो डाइभर्सिटीलाई अझ प्रमोट हुने गरेर र त्यसो भएको हुनाले अहिलेको हाम्रो प्राप्त उपलब्धिहरूलाई पनि रक्षा गर्नको लागि हामीले मूल नारा नै बनाएर हामीले अगाडि बढेको हुनाले सम्पूर्ण हाम्रो आदिवासी जनजाति दिदीबहिनी दाजुभाइ र विशेष गरेर युवा पुस्ताहरूलाई यो विश्व आदिवासी जनजाति दिवसको म सबभन्दा पहिला त हार्दिक शुभकामना व्यक्त गर्दछु। हामी 32 आदिवासी दिवस मनाउन गइरहेको छ र त्यसमा पनि हाम्रो भाषा संस्कृति भूमि ज्ञान र पहिचान केवल आदिवासी जनजातिको सम्पत्ति मात्र होइन, यो नेपालकै राज्यकै राष्ट्रकै तपाईँको एउटा साझा राष्ट्रिय सम्पदा भएको हुनाले हाम्रो प्राप्त रक्षाको अधिकारलाई रक्षा गर्दै एकता सहकार्य र आपसी सम्मानका साथ हामी समावेशी लोकतन्त्र र नयाँपूर्ण नेपाल निर्माणमा सबैलाई हातेमालो गर्न हार्दिक आग्रह पनि गर्दछु र विश्व आदिवासी दिवसले सबैलाई त्यो एउटा एकताको सन्देश पनि दियोस् र नेपालमा रहेको र विश्वमा रहेको सबै आदिवासी जनजातिहरूलाई यो एउटा हाम्रो मूल पर्वको रूपमा मनाउने भएको हुनाले पनि नेपालमा रहेको र विश्वभरि छरेर रहेको सबै आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई म शुभकामना पनि व्यक्त गर्न चाहन्छु भने म अहिले यो मूल आयोजक समितिको संयोजक भएको नाताले सबैलाई भव्य रूपमा मनाउनु हुनको लागि तपाईँको संस्कृति वेशभूषा हाम्रो भाषा खानपिन यी सबैलाई प्रमोट गरेर भव्यताका साथ मनाउनु हुनको लागि हार्दिक अनुरोध पनि गर्न चाहन्छु।
हस् अध्यक्षज्यू, कार्यक्रम साइनोको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद। यो अन्नपूर्ण एफएम र कार्यक्रम साइनो सुनिरहनु भएको सम्पूर्ण श्रोताहरूलाई पनि नेपाल आदिवासी जनजाति महासङ्घको तर्फबाट यहाँहरू सबैलाई हार्दिक शुभकामना र धन्यवाद।
नमस्ते।
नमस्ते।
नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा लामा हेल्मज्यूसँग गरिएको कुराकानीसँगै कार्यक्रमको समय सकिएको प्राविधिक मित्र अरविन्दले जानकारी दिनुभएको छ। अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ। कार्यक्रम कस्तो लाग्यो कृपया आफ्ना सल्लाह सुझाव रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने नेफिनका अध्यक्ष निमला महालमज्यूलाई धेरै धेरै धन्यवाद। म अर्जु विष्ट सल्यानी ओजेल पढ्छु। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासङ्घको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा ऐसाईको आर्थिक सहयोग निफिन्द्र वाईएईको सहकार्य रहेको छ।